العالمين، والصلاة والسلام على سيدنا محمد خاتم النبيين وعلى آله وصحبه وعلى من تبعهم بإحسان إلى يوم الدين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. قال اجعلني على خزائن الأرض إني حفيظ عليم. صدق الله مولانا العظيم. وقال النبي صلى الله تعالى عليه وسلم: من ولي القضاء فقد ذبح بغير سكين، أو كما قال عليه الصلاة والسلام.
گجراتی سمجھ جاؤں گا، مہمان ہوں سمجھ جاؤں گا،
مکس کر لیتے
بات.
ہم ایمان رکھتے ہیں کہ اللہ نے قرآن میں ہر چیز کا گائیڈ لائن دی, ہر چیز اللہ نے قرآن میں سکھلائی. تو کوئی کمیٹی کا ممبر بنے, کوئی پریسیڈنٹ بنے, کوئی سیکرٹری بنے, تو اس کے لیے اللہ نے قرآن میں کیا رول اینڈ ریگولیشن, پرنسپلس, قانون, لا کیا بیان کیا, وہ بھی قرآن میں ہے. کہ جو آدمی کوئی کمیٹی, کوئی عہدہ لے تو اس کو کیسے کام کرنا ہے. یہ جو آیت میں نے آپ کے سامنے پڑھی ہے, یہ حضرت یوسف علیہ السلام کا قصہ ہے قرآن. اب قرآن میں جب ہم یہ بات پڑھتے ہیں, سنتے ہیں, تو اس کے اندر جو لیسن ہے, جو سبق ہے, جو نصیحت ہے, اس طرف ہمارا دھیان نہیں جاتا. ہم وہ قصہ, اسٹوری, کہانی وہی سنتے ہیں جو قصہ اس میں آیا. حالانکہ یہ قصہ اللہ تعالیٰ نے بیان کرنا ایک لیسن دینا ہے, سبق دینا ہے, نصیحت دینا ہے. یوسف علیہ السلام کی لائف کے اندر ایک ٹائم یہ آیا کہ آل ایجپٹ تک وہ کنگ بنے, پریسیڈنٹ بنے آل ایجپٹ تک, اور اللہ کے نبی تھے. ہی واز دا پروفیٹ اینڈ آلسو دا پریسیڈنٹ آف دا ایجپٹ, ہی از ایجپشن پریسیڈنٹ آلسو اینڈ رولر آلسو اینڈ پرائم منسٹر آلسو اینڈ ہی از آلسو پروفیٹ آف اللہ سبحانہ و تعالیٰ. یوسف علیہ السلام اللہ کے نبی بھی تھے اور ساتھ ساتھ کے اندر اللہ تعالیٰ نے پورے ایجپٹ کا ان کو کنگ بنایا, پریسیڈنٹ بنایا, پریسیڈنٹ پرائم منسٹر بنایا, اتنا بڑا درجہ دیا. اب جب گورنمنٹ چینج ہو رہی تھی وہاں پر, پہلے جو گورنمنٹ تھی, جو لوگ وہاں پر رولنگ کرتے تھے, کنٹری کو چلاتے تھے, وہ لوگ ایک تکلیف میں آ گئے. تو وہ لوگ سمجھ گئے کہ اب ہم بھی چلا, تو انہوں نے پوری پاور کو چینج کیا. اب جب پاور چینج ہو رہا تھا, جیسے کہ پہلے ایک کمیٹی تھی, وہ ڈیزولو ہو گئی, اب ہم لوگ کمیٹی میں آئے, ہمارے ہاتھ میں پاور آیا, ہمارے ہاتھ میں ذمہ داری آئی, ہم ٹرسٹی بنے. تو جب پاور چینج ہو, ایسے وقت کے اوپر حضرت یوسف علیہ الصلوۃ والسلام نے اس ایجپٹ کے کنگ فرعون کو کہا, قال اجعلنی علی خزائن الارض انی حفیظ حلیم, کہ مجھے پورے مصر کی جو ایجپٹ کی ریزرو بینک ہے, اس زمانے میں ریزرو بینک میننگ بیت المال, اس میں آل اور کنٹری کا فنڈ جمع ہوتا ہے, اس کے اندر آل اور کنٹری کے اندر جو بھی پروڈکٹ ہو رہا ہے, چاہے پروڈکٹ انڈسٹریز سے ہو یا وہ پروڈکشن ایگریکلچر سے ہو یا وہ پروڈکشن کسی طرح بھی ہو, جہاں جمع ہوتا ہے, کا مجھے اس کا گورنر بنا دو. یوسف علیہ السلام نے کہا. اس وقت یوسف علیہ السلام نے دو بات کہی کہ میرے اندر یہ دو اللہ تعالیٰ نے خوبی عطا فرمائی, دو صفت دی اللہ نے, اور یہ دو خوبی جو اللہ نے قرآن میں بیان فرمائی یوسف علیہ السلام کی مبارک زبان سے, آج کے زمانے کے اندر جو بھی مسلمان, جو بھی انسان, کوئی بھی پاور اپنے ہاتھ میں لے لے, اس کے اندر یہ دو خوبی کا ہونا کمپلسری ہے. چاہے وہ پریسیڈنٹ بنے کنٹری کا, چاہے وہ پریسیڈنٹ بنے کسی کمیٹی کا, چاہے پریسیڈنٹ بنے مسجد کا, چاہے پریسیڈنٹ بنے مدرسے کا, چاہے پریسیڈنٹ بنے انسٹیٹیوٹ کا, چاہے ٹرسٹی بنے, چاہے ٹریزرر بنے, چاہے سیکرٹری بنے, چاہے وائس پریسیڈنٹ بنے, لیکن یہ دو چیز ہونی چاہیے جو قرآن میں بتلائی. انی حفیظ ایک, علیم دو. حفیظ کا بھی نہیں کیا کہ جو کچھ انکم ہوگی, جو کچھ مال آئے گا, فنڈ آئے گا, جو بھی چیز آئے گی, میں اس کی پورے پوری حفاظت کروں گا, سیکیور ہوگی وہ, اس کی سیکیورٹی کی ذمہ داری میں لیتا ہوں. ये पहली चीज़। आज कोई भी कमेटी जिसके अंदर पब्लिक डोनेशन से पैसा आता है, फंड आता है पब्लिक डोनेशन से और वक्फ से, तो उसके अंदर जो भी पैसा आएगा, जो भी माल आएगा, जो भी डोनेशन आएगा, उसमें पहली जिम्मेदारी हफीज, यानी उसको अच्छी तरीके से हिफाजत से रखना, ये पहली जिम्मेदारी। ऐसा ना होए कि मैं कमेटी में हूँ, मैं ट्रस्टी हूँ, मैं प्रेसिडेंट हूँ, मैं चेयरमैन हूँ, लेकिन जो इनकम हो रही है वो इनकम गलत जगह जा रही है, वो इनकम बर्बाद हो रही है, वो इनकम गलत जगह जा रही है। मसलन किसी ने एग्जांपल मस्जिद के लिए डोनेशन दिया, अब वो मस्जिद के अंदर जिस काम के लिए उनका डोनेशन हम दे रहे हैं, पंखा लगाने फैन के लिए, इलेक्ट्रिसिटी के लिए, तो अब हमारी जिम्मेदारी है कि हम उसके ज़रिए से इलेक्ट्रिसिटी के अंदर काम करें। अब कोई डोनेशन देकर के गया इलेक्ट्रिसिटी के लिए, कंस्ट्रक्शन के लिए, लेकिन उस डोनेशन को हम दावत में लगाएं, तो भाई रमज़ान में इफ्तार पार्टी में, शहरी में, 27वीं की दुआ में, ख़त्म में, ये हो गई हमारी बहुत बड़ी गलती कि डोनेशन जिस पर्पज़ के लिए आया है, जिस मकसद के लिए आया है, उस पर्पज़ में, उस मकसद के अंदर वो डोनेशन खर्च होना चाहिए। अब एग्जांपल मदरसा है, उसमें ज़कात भी आएगी, सदक़तुल फितर भी आएगा, ज़िल्ला डोनेशन भी आएगा, उसमें फिदिया डोनेशन भी आएगा, तो अब ज़कात, सदका, फिदिया, इस डोनेशन को बाई द वे ऑफ द शरिया, By the rule of the Sharia, शरीयत के कानून के मुताबिक हम किस तरह सही तरह खर्च करें, इट इज़ द रिस्पॉन्सिबिलिटी ऑफ ऑल अवर ट्रस्टीज एंड मेम्बर्स, सब ट्रस्टी और मेम्बर और जिम्मेदारों की ये फ़र्ज बनती है कि वो उसको शरीयत के कानून के मुताबिक उसको इस्तेमाल करें। The first point and important point is this, जो कुरान में अल्लाह ताला ने बयान फरमाया, इन्नी हफीज़, हिफाजत, हिफाजत नहीं, जो पब्लिक डोनेशन है, वक्फ में से जो इनकम है, वो इनकम जिस मकसद के लिए है उसी मकसद में खर्च हो, उस पर्पज़ के अलावा किसी और जगह के ऊपर खर्च न हो, और खर्च भी होगा बाई द वे ऑफ शरिया, लॉ ऑफ शरिया, शरीयत के कानून के मुताबिक। अब एग्जांपल ज़कात का फंड, अब ज़कात के फंड को आप डायरेक्ट मदरसे के कंस्ट्रक्शन में नहीं लगा सकते, वो ना लोगों की ज़कात अदा ही नहीं होगी। सदका डोनेशन है, फिदिया डोनेशन है, इस डोनेशन को आप डायरेक्ट कंस्ट्रक्शन में इस्तेमाल करें, नहीं कर सकते आप। तो ये हफीज़ के अंदर ये सब बातें आती हैं कुरान के इस एक लफ्ज़ के अंदर, इसके लिए हमको क्या करना पड़ेगा, डोनेशन को मदरसे में कैसे इस्तेमाल करना, मस्जिद में कैसे इस्तेमाल करना, उसके लिए जो वक्फ के रूल है, मसाइल है ज़कात के, उसके जानने वाले एक पावरफुल मुफ्ती को अपॉइंट करना है और उसको पूछ पूछ करके हमको करना है। आज हम अपनी फैमिली के लिए एक फैमिली डॉक्टर अपॉइंट करते हैं जिसको हमारी फैमिली की हिस्ट्री भी मालूम है, तो इस तरह इतना बड़ा मदरसे का, मस्जिद का, इस्लामिक इंस्टीट्यूशन का जो एक पूरा निज़ाम चलता है, और उसके लिए हम शरीयत का कानून न जाने, काम कर रहे दीन का, हमारा मकसद क्या है, नमाज हो, कुरान की तालीम हो, बच्चों को दीन सिखाए, और उसके अंदर हम शरीयत को छोड़ के काम करें, तो वो तो दीनदारी नहीं हुई, वो तो दीन के नाम पे गुनाह हो गया। और दूसरी चीज़ अलीम, अलीम मीनिंग क्या, कि उस मैनेजमेंट को चलाने के वास्ते जो एजुकेशन और इल्म ज़रूरी है वो भी होना चाहिए। आज जनरली यहाँ की पोजीशन मुझे मालूम है, इंडिया में जो मैं देख रहा हूँ वो मैं कह रहा हूँ, कि एक बाप पहले प्रेसिडेंट है, वो मर गया तो उसका बेटा कहेगा आई एम प्रेसिडेंट, व्हाई माय फादर वाज प्रेसिडेंट एंड आई एम प्रेसिडेंट, मेरे अब्बा प्रेसिडेंट है मैं प्रेसिडेंट बन जाऊंगा। भैया वो मस्जिद को मदरसे को ये समझ रहे हैं फैमिली प्रॉपर्टी, नॉट द वक्फ प्रॉपर्टी, नॉट द पब्लिक प्रॉपर्टी, नॉट द प्रॉपर्टी ऑफ द अल्लाह सुबहानहु व तआला, बस ही इज फीलिंग दिस इज वक्फ इज द माय फैमिली प्रॉपर्टी, इट्स प्राइवेट प्रॉपर्टी। दिस इज वेरी रॉन्ग पॉइंट, बहुत गलत सोच है ये कि हम इस चीज को जो वक्फ की चीज है, मस्जिद है, मदरसा है, लोगों के चंदे से बचती है, उसको हम लोग ये समझे कि हमारी प्राइवेट प्रॉपर्टी की तरह, बाप मरा बेटा मरा, दादा मर गए फिर बेटा आया फिर पोता आया, फैमिली चल रही है उसके अंदर, उसको बेचारे को कोई कानून मालूम नहीं, कोई लॉ मालूम नहीं और वो बने हुए। इसीलिए ये दोनों चीज़ बहुत ज़रूरी है। इन्नी हफीज़ुन अलीम قال اجعلني على خزائن الارض اني حفيظ عليم, मुझे आप जमीन के खजानों का जिम्मेदार बना दीजिए, मैं हिफाजत भी करना जानता हूँ और मैं उसके रूल एंड रेगुलेशन को भी अच्छी तरीके से जानता हूँ। यूसुफ अलैहिस्सलाम ने कहा। अच्छा एक बात और, मस्जिद मदरसा इस्लामिक इंस्टीट्यूशन जितने भी इस्लामी इदारे हैं उसको चलाने के लिए दो तरह का नॉलेज ज़रूरी है, दो तरह का नॉलेज। एक नॉलेज है शरिया लॉ, शरीयत का कानून क्या है, और दूसरा जिस कंट्री में जिस मुल्क में हम लोग रहते हैं वहाँ के चैरिटी एक्ट के क्या रूल एंड रेगुलेशन है वो जाने। ये दोनों चीज़ जानना बहुत ज़रूरी है, उसके बगैर जो है हम लोग काम नहीं कर सकेंगे। शरीयत का कानून भी और जिस मुल्क में हम रहते हैं वहाँ चैरिटी पब्लिक ट्रस्ट के क्या रूल एंड रेगुलेशन है वो जानना भी बहुत ज़रूरी है, तो जाकर के हमारा काम कुछ सही सही चल सकेगा। और उसके लिए बेसिक जो रूल है, जो मैं समझता हूँ दुनिया में तकरीबन बहुत सारी कंट्री के अंदर इक्वल एक जैसे, कि सोर्सेस ऑफ द इनकम, कि आपकी आमदनी इनकम कहाँ से हो रही मस्जिद की मदरसे की, वो एकदम क्लियर होनी चाहिए। देखो हमारे यहाँ का कानून तकरीबन यहाँ भी यही कानून होगा कि आप मस्जिद के अंदर ये जो हमारी लीला डोनेशन के लिए बॉक्स हम रखते हैं, इस लीला डोनेशन बॉक्स के अंदर आप वीक में एक दिन खोलने का उसका टाइम टेबल बनाइए, वहाँ आप एक बोर्ड लगा दीजिए कि हम एवरी जुमा के दिन नमाज के बाद इसको खोलेंगे, फिर उस वक्त के ऊपर दो आदमी मौजूद रहे, ये नहीं है कि हम अकेले अकेले उसको खोल ले रहे, दो आदमी की हाजिरी में हम उसको खोलें, पैसों को बैठ करके गिनें कि भाई उसमें, हमारे यहाँ तो ये कानून है कि नोट भी लिखनी पड़ती है कि भाई 1000 की नोट रुपये की कितनी थी, 50 की नोट कितनी थी, 100 की नोट कितनी थी, 500 की नोट कितनी थी, फिर उस नोट का पूरा फॉर्म बनाना पड़ता है, फिर उस फॉर्म को बना करके जो दो आदमी वहाँ मौजूद थे उनकी सिग्नेचर हो जाए, फिर आप उसको बैंक के अंदर एंट्री कर दीजिए, ये आपकी इनकम एकदम वाइट है, कोई उसके ऊपर आपको कोई सवाल नहीं कर सकता। और अगर आपका रिसिप्ट सिस्टम है तो रिसिप्ट सिस्टम के अंदर जो है उसमें भी आप नाम लिख दीजिए, अब्दुल्ला राय मस्जिद के दरवाजे पर हमको मिले थे। आज मरतबा ऐसा होता है कि लोग एड्रेस देने से डरते हैं कि इनकम टैक्स वाले आकर के हमको पूछेंगे, तो हमारे लिए इसमें बहुत आसान बात ये है कि भाई हम मस्जिद के दरवाजे के ऊपर रसीद लेके जुमा के दिन खड़े थे, उन्होंने आकर के हमको ये डोनेशन दिया। अब वो जो अगर बिग अमाउंट है बड़ा है तो उसमें आप उनको यूँ दिए कि आप अपनी फैमिली के सबके नाम दे दें, आपका बीवी का बच्चों का आपा का इनका, 5000 एग्जाम्पल हैं तो 10 नाम आ जाएंगे तो 500 की रसीद छोटी छोटी हो जाएगी, तो उसके अंदर इंशाल्लाह कोई प्रॉब्लम नहीं आएगा इनकम टैक्स की लाइन। तो एक सोर्सेस ऑफ द इनकम, आमदनी के जराए इनकम का रास्ता एकदम क्लियर। दूसरी चीज़ खर्च, कहाँ खर्च किया वो भी एकदम क्लियर आप रखें। मस्जिद की एक लाइट आप खरीदेंगे उसका बिल आप रख दीजिए, 10 विटिकल की खरीदिए उसका बिल आप रख दीजिए, अपने घर में आप 10 मिलियन की कोई चीज़ लाइए बिल मत लीजिए, लेकिन जो पब्लिक फंड से लोगों की चीज़ों से चलते उसके अंदर आपको 10 विटिकल का भी बिल लेकर के रखना, उसमें दुनिया में भी आपकी इज्जत है अल्लाह के यहाँ भी आपकी इज्जत है। दुनिया में इज्जत क्या, अभी तो माशाल्लाह लोग आपको कह रहे प्रेसिडेंट साहब, प्रेसिडेंट साहब, सेक्रेटरी साहब, लेकिन जिस दिन अंदर अंदर जो है लड़ाई होगी उस दिन वो आपसे हिसाब मांगेंगे, लाओ 5 साल का हिसाब। अब आपके पास 5 साल क्या है, 5 महीने का हिसाब नहीं है, लोग टॉर्चिंग करेंगे, प्रेसिडेंट साहब खा गए, सेक्रेटरी साहब खा गए, और अगर सेम टाइम में कोई ऐसी बात हुई है कि जब मस्जिद में कोई काम हो रहा था तब आपका मकान भी बन रहा था तो लोग सीधा फायरिंग करेंगे, ओहो आपका घर भी बना है और मस्जिद भी बनी है, दोनों काम एक साथ हुए, सीधी फायरिंग करेंगे। हम भी गुनाह के अंदर और पब्लिक को भी बदगुमानी और बदजुबानी के गुनाह में डालेंगे, तो ये चीज़ एकदम क्लियर रखनी। इस वक्त जो पूरी दुनिया के अंदर हालात जो चेंज हो रहे हैं उन हालात के अंदर हम लोगों को हिसाब किताब बिल्कुल क्लियर रखना, ये दुनिया में भी इज्जत का जरिया है अल्लाह के यहाँ भी इज्जत का जरिया है। इसलिए कि बहुत मरतबा क्या होता है, हम प्रेसिडेंट हैं अब मस्जिद में जो खिदमत करने वाले उन्होंने यूँ कहा इमाम साहब पंखा हमारा प्रेसिडेंट साहब ये फैन ख़राब हो गया है, इलेक्ट्रिशियन आया था उसने 100 मिटिकाल लिए, आपने जेब से निकाल के उसको दे दिया, आप जेब में डायरी रखिए फौरन आपको लिखना होगा कि मैंने 100 मिटिकाल इस तारीख को मैंने लिए थे, बाद में जब आपको टाइम हो आप वाउचर बनाइए उस पर सिग्नेचर लीजिए आप उसको फाइल करिए। इसलिए कि उसके अंदर हो क्या सकता है कि आदमी कब तक अपनी जेब से निकाल के देवे, बहुत कम अल्लाह के बंदे ऐसे होते। फिर उसमें बाज़ मरतबा ये होता है कि हिसाब भूल गया कि 100 दिए थे कि 1000 दिए थे, अब शैतान याद दिलवाएगी कि नहीं 1000 दिए, अब आपने मस्जिद के फंड में से 1000 रखे हालांकि दिए थे सिर्फ 100। इस तरह गलती हो सकती है। और याद रखो मैं आपको एक बात कहता हूँ कि मैं भी आपकी तरह बहुत से इदारे मदरसे अलहमदिल्ला चलाता हूँ, अगर हमसे एक पर्सनल आदमी की मैंने चोरी की, अल्लाह मुझे आपको बचा, मैंने मौलाना नज़ीर साहब के घर में जाकर के चोरी की, अभी मुझे ज़रूरत थी कोई इंतज़ाम नहीं था, 2 साल बाद 3 साल बाद मुझे हिदायत मिली मौलाना साहब के पास गए, मौलाना साहब मैंने आपके घर से 5000 मिटिकाल की चोरी की थी, अभी मैं आपको पे कर सकूँ ऐसी पोजीशन नहीं है, सॉरी मुझे माफ़ कर दो। मौलाना साहब कहेंगे ठीक है मैंने माफ़ कर दिया, इतना ईजी है। लेकिन ये जो पब्लिक डोनेशन में से पैसा आता है उसमें हमसे कुछ गड़बड़ हो गई इधर उधर हो गया किसके पास माफ़ी मांगने के लिए जाएंगे। इसलिए कि जुमा के दिन हमारे यहाँ नए नए लोग आते हैं, ऐसा भी हो सकता है कोई फॉरेनियर आए थे और वो नमाज पढ़ने आए थे और उन्होंने डोनेशन बॉक्स के अंदर डोनेशन डाला, वो आया चला गया फिर लाइफ में कभी नहीं आया, कहाँ कहाँ हम जो है आइडेंटिफाई करके उसको तलाश करके उसके पास माफ़ी मांगने के लिए जाएंगे। तो ये पब्लिक के मामले के अंदर एक पैसे में भी इधर उधर हुआ तो हमारे लिए माफ़ी का रास्ता बहुत मुश्किल है, बहुत मुश्किल है, बहुत मुश्किल है। इसीलिए जिस तरह इनकम के सोर्सेस एकदम क्लीन रखें, इस तरह जो हम लोग खर्च कैसे करते हैं उसको भी एकदम साफ सुथरा रखें, इसमें दुनिया में भी इज्जत है आखिरत के अंदर भी अल्लाह के यहाँ इज्जत है। और जिस कंट्री के जो रूल हो, जैसे हमारे यहाँ इंडिया में रूल है कि 31 मार्च को साल पूरा होता है हिसाब करते हैं, यानी अप्रैल में तो जैसे ही 1 साल पूरा हो गया अब हिसाब क्लियर करो, ऑडिट करवाओ और ऑडिट रिपोर्ट जो आती है वो आप चैरिटी में गवर्नमेंट में उसको आप जमा करा दो। तो वो भी कभी हमको शक की नज़र से देखेंगे नहीं कि भाई ये लोग क्या करते हैं क्या नहीं करते हैं। इसलिए ये चीज़ें बहुत अहम और बहुत ज़रूरी है। جہاں یہ بہت بڑا نیکی اور ثواب کا کام ہے، معمولی سی چھوٹی سی غلطی کی وجہ سے آخرت کے اندر بہت بڑے گناہ کا بھی ذریعہ بن سکتا ہے، اور اس میں بہت سے مسائل ہیں وقت پر. ایگزامپل، ایک مسئلہ میں آپ کو بتلاؤں. آج میں مفتی امتیاز صاحب سے صبح میں ناشتے میں مذاکرہ کر رہا تھا کہ وقف کے جتنی بھی لیز پراپرٹیز ہوتی ہیں، جس کو ہم لیز پر دیتے ہیں، مسجد کی دکان ہے، مدرسے کی دکان ہے، اس کا قانون یہ ہے کہ اس کو لانگ ٹرم کے لیے ہم کسی کو لیز پر نہیں دے سکتے. لانگ ٹرم لیز کا کانٹریکٹ نہیں کر سکتے، ناجائز ہے یہ کام کرنا. مور دین، زیادہ سے زیادہ 3 سال، 3 سال سے زیادہ وقف پراپرٹی کو لیز کے اوپر دینا ناجائز ہے، گناہ ہے شریعت کے اندر. کیوں گناہ ہے وہ بھی آپ سمجھ لیں. اس لیے کہ ہوتا کیا ہے، ایک آدمی زیادہ لانگ ٹرم کے لیے وقف کی پراپرٹی لیز پر لے گا، کہ زمانہ مارکیٹ آگے بڑھ رہا ہے اور وہ جو کرایہ ہے وہ بڑھاتا نہیں. ایک وقت وہ بھی آئے گا کہ لانگ ٹرم ہونے کی وجہ سے ہم خالی کروانا چاہتے ہیں، وہ خالی بھی نہیں کرنا ہے، تو وقف کا نقصان ہو رہا ہے اور وقف برباد ہو رہا ہے. ہمارے ایک جگہ عجیب قصہ ہو گیا. بھروچ سے ایک بڑی عمر سے نکلوانے کا ہمارے یہاں دارو رکھا میں فتوا لکھا ہے، مسجد کا ایکسٹینشن کرنا ہے، بڑی مسجد، پبلک بڑھ گئی، اب آگے پورا شاپنگ سینٹر ہے، اس میں 70% ہندو نان مسلم اور 30% مسلمان لیز والے. اب ہندوؤں کو ریکویسٹ تھی کہ بھائی مسجد کی پراپرٹی، آپ لوگ اباؤٹ 40 ایئرس سے یہاں پر ہیں، ہم کو مسجد بڑھانی ہے، آپ خالی کر دیں. میں نے ٹائم مانگا، کسی نے کہا 6 مہینے، 6 مہینے، کسی نے کہا 1 ایئر، 1 سال، ٹائم مانگا. ایک 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 کر کے سب ہندو چلے. اب رہ گئے 30% مسلمان. اب وہ مسلمانوں کو سمجھانا چاہتے تھے، ایک گیا دو گیا، باقی 20% مسلمان نہیں گئے، وہ خالی نہیں گئے. ہندو چلے گئے 60%، چلی زیادہ نان مسلم مسجد کے نام پر. وہ متولی صاحب 5 سال ہو گئے مسجد تکلیف اتنی کہ جمعہ کے دن روڈ پر نماز ہوتی تھی، مسلمان خالی تو آئے فتوا لینے کے لیے. کہنے لگے وہ ایک ہسٹوریکل قصہ ہے کہ جب علم طرح کیف فعل ربک باصحاب الفیل والی صورت ہم پڑھتے ہیں، کہ جب یمن سے ابرہ بادشاہ نے ہاتھی کا لشکر لے کر کعبہ پر اٹیک کیا تھا، تو اس وقت کعبہ کے پریسیڈنٹ تھے عبد المطلب، نبی کریم صلی اللہ علیہ وسلم کے گرانڈ فادر، تو ان کے اونٹ بھی اس نے جو ہے پکڑ لیے. تو عبد المطلب بات کرنے گئے ابرہ بادشاہ کے پاس، تو ابرہ بادشاہ نے ان کی تعریف بہت سنی تھی، تو جا کر عبد المطلب نے یوں کہا میرے اونٹ واپس لے. تو ابرہ بادشاہ ایک دم سرپرائز ہو گئے کہ آپ کعبہ کے متولی ہیں، میں کعبہ پر اٹیک کرنے کے لیے آیا، تم کعبہ کی تو کوئی بات ہی نہیں کرتے، اونٹ کی بات کر رہے ہو، اپنے اونٹ کی پرائیویٹ پراپرٹی کی. تو عبد المطلب نے کیا جواب میں کہا، یہ اونٹ جو تم نے لے لیے وہ میری پرائیویٹ پراپرٹی تھی، اس لیے بات کرنا ہے، کعبہ میرا ہے نہیں، کعبہ تو اللہ کا ہے، اللہ اس کی حفاظت کرے. تو متولی صاحب کہنے لگے مفتی صاحب اب تو یہی بات ہے کہ اللہ نو گھر یا اللہ نے کن کے لوگ پر عذاب اٹھا رکھا. ہاں یہ ہو رہا ہے کہ غیر مسلم تو اس مسجد کے اکرام کے اندر وہ وقف پراپرٹیز کو خالی کر کے دیں گے، مسلمان نہیں کرتے. اس لیے فقہ نے یہ قانون لکھا کہ وقف پراپرٹیز کو، مسجد مدرسے کی پراپرٹیز کو لانگ ٹرم کے لیے لیز پر نہیں مت کرو، شارٹ ٹرم کے لیے. جب 3 سال پورے ہو گئے پھر نیا کانٹریکٹ بنا، پھر 3 سال ہو گئے نیا کانٹریکٹ بنا، لیکن کنٹینیو کانٹریکٹ کے اوپر مت دو. اس کے اندر وقف کا بھی نقصان ہوگا اور ساتھ ساتھ کے اندر وقف کی پراپرٹی کے برباد ہو جانے کا خطرہ ہوگا. اسی لیے میری بہت ہارٹلی ریکویسٹ ہے کہ ہم اس سلسلے کے اندر یہاں کے جو قانون اور لا ہے، تو اس کو جاننے والے لائر سالیسیٹر کو بھی اپوائنٹ کر کے ان سے لا کو معلوم کر کے اس کے مطابق جو پیپر ورک ہو وہ ایک دم کلیئر رکھیں، اور ساتھ میں وقف کے مسئلے مسائل اسلامی قانون کو جاننے والے کسی مفتی کو بھی اپوائنٹ کر کے مسائل بھی جاننے چاہیے کہ بھائی زکوٰۃ کو کس طرح استعمال کرنا، صدقے کو کس طرح استعمال کرنا، فدیے کی رقم کو کس طرح استعمال کرنا، للہ ڈونیشن کو کیسے استعمال کرنا. سال پورا ہو گیا، دوسری رمضان آ گئی اور ہمارے پاس زکوٰۃ کا بیلنس ہے تو اس کا کیا کرنا ہے؟ یہ بھی ایک امپورٹنٹ مسئلہ ہے کہ بھائی لاسٹ ایئر جو ڈونیشن آیا تھا زکوٰۃ کا، بہتر بات یہی ہے کہ آنے والی رمضان سے پہلے اس کو پورا کرو، لیکن سال پورا ہو گیا ابھی وہ ڈونیشن جمع ہے. یہ بھی بہت بڑا سوال ہے. آج بہت سے ٹرسٹوں کے پاس بہت بڑی بڑی اماؤنٹ زکوٰۃ صدقہ کی رکھی ہوئی ہے، ڈونیشن بھی کر رہے وہ خرچ بھی نہیں کر رہے. اور جیسے میں نے پہلے ایک مسئلہ آپ کو بتلا ہے، جس پرپس کے اندر کسی ڈونیشن والے نے دیا اسی پرپس میں وہ خرچ ہوتا ہے. الیکٹریسٹی کے لیے دیا اسی میں، مدرسے کے اندر کسی نے لاجنگ کے لیے دیا، کھلانے کے لیے دیا اسی میں. اب کوئی دے رہا ہے لاجنگ کے لیے فنڈ اور ہم اس کو موتنگ صاحب کی کار کے لیے استعمال ہو رہا ہے، ٹرسٹی صاحب کے آفس کے لیے استعمال ہو رہا ہے، شریعت کے اندر یہ چیز. اس لیے دونوں طرح کے لا کو جان کر کے آپ اس کے مطابق چلائیے تو انشاءاللہ یہ خدمت ثواب کا ذریعہ بنے گی، اللہ کی یہاں نیکی کا ذریعہ بنے گی. اس میں میں نے بہت شارٹ میں آپ کو صرف ہائی لائٹس بتلائی ہیں. باقاعدہ ہم لوگ وہاں پر آج کل مولانا کا جو گاؤں ہے ہرن گام، اسی میں ہم نے ایک دن اثر سے لے کر عشاء تک پورے ایریے کے 500 کے قریب ٹرسٹی متولی کو، 500 ٹرسٹی متولی کو جمع کر کے ان کا ٹریننگ کیمپ رکھا، ان کو پوری ٹریننگ دی ہم نے بیٹھ کر. پھر ابھی سورت میں بھی کیا، دوسری جگہ ابھی ریشما میں بھی ایک مجلس کیا ہم نے، جس میں باقاعدہ ٹریننگ دی تھی ٹرسٹی متولی ہوگا کہ کس طرح یہ پورا مینجمنٹ ہو. اور یہ بھی ایک سیکھ کر کے کرنے کا کام ہے. اللہ تعالیٰ یہ مبارک کام ہم لوگوں سے صحیح طریقے اور اس کو ہمارے لیے رضا الہی کا ذریعہ بنے، آفت کا ذریعہ بنے. آپ لوگ یہاں جمع ہوئے میں آپ کا شکریہ ادا کرتا ہوں کہ آپ لوگ اپنا وقت لے کر کے آئے. اللہ اس جمع ہونے کو قبول فرمائے. واخر دعوانا الحمدللہ رب العالمین.